نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تسر وتمم بالخير. Don't be sad, لا تحزن, غم نہ کرو. آج ہم اس کے ڈے 18 پہ ہیں. ہر دن کی طرح آج بھی ہمارے سامنے قرآن پاک کی ایک آیت ہے جس کو انشاءاللہ تعالی ہم سامنے رکھتے ہوئے دیکھیں گے, اور وہ آیت ہے سورۃ یونس آیت 65. اور ہر آیت ایک جیم ہے. میں یہ سوچتی ہوں کہ جب نبی صلی اللہ علیہ وسلم پر اس قسم کی تکلیفیں تھیں تو وہ ان چیزوں سے کتنا فائدہ اٹھاتے تھے کہ جب دین کے راستے میں لوگوں کی باتیں سننی پڑیں, مشکلات کا سامنا کرنا پڑے, تو آسمان سے ایک آواز آتی ہے, وَلَا يَحْزُنْكَ قَوْلُهُمْ إِنَّ الْعِزَّةَ لِلَّهِ جَمِيعًا هُوَ السَّمِيعُ الْعَلِيمُ. سورۃ یونس آیت 65. اور آپ کو ان کی بات غم میں نہ ڈالے, عزت تمام اللہ ہی کے لیے ہے, وہ سمیع اور علیم ہے. یہ کس بات کی بات تھی؟ یہ وہی بات ہے جو حق کا پیغام دینے والوں کو سننی پڑتی ہے, وہ چاہے حضرت نوح علیہ السلام کا دور ہو, محمد رسول اللہ صلی اللہ علیہ وسلم کا دور ہو, یا آج کے دور میں کوئی حق کا آوازہ بلند کرے تو لوگ باتیں کرتے ہیں, اور وہ باتیں بھی ایسی ہوتی ہیں جو غم میں مبتلا کر دیتی ہیں. اور ایسی ہی باتیں جب دل میں بوجھ پیدا کریں تو اللہ تعالیٰ آسمان سے کہتے ہیں, بلا یحزن کا قولہم, آپ کو ان کی بات سے کیا لگے. تو میرے آپ کے لیے پھر آج اس آیت میں کیا ہے, آپ کو مجھے اس سے کیا لینا ہے؟ ہمارے لیے اس میں سبق یہ ہے کہ لوگوں کی باتوں کا غم چھوڑ دیں, خاص طور پہ وہ باتیں جو آپ کو دین پہ عمل کرتے ہوئے پیش آئیں, اور بعد میں پھر لوگوں کو دین کی طرف بلاتے ہوئے ان چیزوں کو آپ اپنی زندگی میں لائیں. اللہ کے نبی صلی اللہ علیہ وسلم صادق اور امین کے لقب کو پائے ہوئے تھے, ایپل آف دی آئی تھے, لوگ آپ سے محبت کرتے تھے, لیکن جو ہی قول لا الہ الا اللہ کی آواز لگی تو کسی نے آپ کو کاہن کہا, کسی نے مجنوں کہا, کسی نے دیوانہ کہا. باتیں سننا ایسڈ ٹیسٹ ہے, کیا آپ حق پر ہیں کہ نہیں. کبھی لیبارٹری میں ایسڈ ٹیسٹ کیا ہو تو آپ میری بات سمجھ چکے ہوں گے. بہت خطرہ ہوتا ہے, وہ ایک قطرہ بھی آپ کے ہاتھ پر گر جائے تو آپ کو پریشان کر دے, آپ اس کی وجہ سے بہت ہی زیادہ تکلیف محسوس کریں. تو اللہ تعالیٰ ہمیں اپنی طرف آنے کے بعد جب اپنے راستے میں بلا لیتا ہے تو پھر وہ ہمیں لوگوں کی باتوں کے ذریعے نکھارتا ہے. آپ کتنے سچے ہیں کس کوز میں, یہ اللہ تعالیٰ کی طرف سے ایک پیغام ہوتا ہے ان لوگوں کے لیے کہ جو ساری باتوں سے بے نیاز ہے. اور خاص طور پہ اگلے حصے کو دیکھیں, ان العزت للہ جمیعا, جب یہ لگے کہ اللہ کی بات کرنے یا اللہ کے حکم پہ عمل کرنے سے عزت چلی جائے گی. افسوس کی بات ہے کہ ہم مسلمان تو آج دین والے گیٹ اپ میں آنے کو بھی بے عزتی سمجھتے ہیں. ہم کہتے ہیں لوگ ہمیں کیا کہیں گے, لوگوں کی نظروں میں ہم بہت گر جائیں گے, ہماری عزت نہیں رہے گی, لوگ ہمیں پڑھے لکھے نہیں سمجھیں گے. اور سب کو پتا ہے کہ جو بات میں کہہ رہی ہوں, آج ہمارے کلچر میں عزت کا معیار اللہ کی نافرمانی ہو گیا. جو جتنا اللہ سے دور ہے وہ اتنا باعزت ہے, جس کی خوشی غم جتنی اللہ اور اس کے رسول کی دیوی گائیڈ لائن سے دور ہوئی اتنا ہی زیادہ وہ لوگوں کی نظروں میں ان اور ہٹ ہے. لیکن اللہ تعالیٰ کہتے ہیں غم نہ کیجیے, اگر بات صحیح ہے, حد سے بڑا ہوا رویہ نہیں ہے, اللہ تعالیٰ نے جو کہا, جو نبی نے کہا اس کے اندر ہے, پھر لوگوں کی پرواہ چھوڑ دیجیے, ورنہ تو لوگ تو کبھی بھی آپ کو جینے نہیں دیں گے. اور عمل یہی لے کر آگے چلتے ہیں کہ اللہ تو ہمیں حق کے راستے میں لوگوں کی باتوں کے ذریعے نہ آزمانا, کیونکہ ہمارے ایمان اتنے پختہ نہیں ہے کہ ہم ان باتوں کو سن کر بھی تیرے حکم پر چلتے جائیں. آگے دیکھتے ہیں, پچھلے سبق میں ہم نے جو ٹاپکس کیے تھے, جو ٹپس لی تھی, ان کا خلاصہ پہلے ہم نے دیکھا تھا, پھرتے ہیں میر خوار کوئی پوچھتا نہیں. یعنی اللہ کے راستے میں کبھی کبھی لگتا ہے کہ ہم خوار ہو گئے اور کوئی ہمارا حال تک نہیں پوچھتا. کوئی بات نہیں, نہ پوچھے, لوگ پوچھ بھی لیں گے تو آپ کا حال درست تو نہیں کر سکتے. پھر اسی طرح اعتراف کے بغیر چارہ نہیں, کرنا پڑے گا یہ اعتراف کہ یس آئی واز رونگ, میں غلط تھی, لا الہ الا انت سبحانک انی کنت من الظالمین. پھر اسی طرح احمقوں کے ساتھ چند لمحے دیکھے تھے کہ پوری دنیا پہ حکومت کرنے کے خواب دیکھنے والے بھی اللہ تعالیٰ کے وجود کے منکر ہیں, اور وہ سوچتے ہیں کہ آسمانوں کی بلندیوں پہ پہنچ چکے ہیں پھر بھی ہمیں خدا نظر نہیں آتا. تو اللہ نہ کرے ہمیں ایسی دنیا کی عزت شہرت اور غلبہ ملے کہ جس کے بعد ہم خدا کو ہی فراموش کر دیں. پھر اسی طرح ایمان ہی راہ نجات ہے, اور حقیقت ہے کہ اگر آج میں اور آپ یہاں آ کر بیٹھے ہیں تو اس کا سرا ایمان کے ساتھ ہی جڑتا ہے. پھر اسی طرح کافروں میں بھی درجات ہیں. کیا پتہ چلا کہ کفر کے درجے جیسے بلیک سے وائٹ ہونے کے بیچ میں گرے کے کئی شیڈز آتے ہیں, اسی طرح کے کفر کے بھی بہت سارے مختلف مرحلے ہوتے ہیں. پھر اسی طرح فولادی ارادوں پہ بہت بات ہوئی. وہ کہتے ہیں کہ جن کے ارادے ہو پختہ منزلیں ان کو پکارتی ہیں. دعا کیجئے کہ ہم اپنی ہٹ کے پکے بھی ہو جائیں اور اپنی بات کے اتنے پکے ہوں. اور ایسا کب ہوتا ہے جب آپ کو اپنے حق پہ ہونے کا یقین ہوتا ہے. جو ہو ذوق یقین پیدا تو کٹ جاتی ہیں زنجیریں. بالکل یہ بات سچ ہے. ہم جس چیز سے خود کنونس ہوتے ہیں ہم دوسروں کو بھی اس کی طرف لے آتے ہیں. ہم مائل ہوتے ہیں تو ہم قائل بھی کر لیتے ہیں. اور جس چیز سے ہمارا اپنا دل ہٹ جاتا ہے ہماری بات میں اثر بھی نہیں رہتا اور زبان میں جرت بھی نہیں آتی. تو لہٰذا یہ مانگیے کہ اللہ ہمارے ارادے پختہ ہوں کہ ہمیں دیکھ کر رکاوٹیں خود بہت دور ہونے لگ جائیں کہ یہ تو اپنا کام کر کے ہی رہیں گے. پھر اسی طرح اللہ کی طرف. روزی میں تاخیر ہو جائے تو غم نہ کریں, کیونکہ رزق مقرر ہے, اپنے وقت پہ ملے گا. اور اس کے بعد یہ لمحے زندگی میں بار بار نہیں آیا کرتے. یہ کون سے لمحے ہوتے ہیں؟ جب انسان ٹرننگ پوائنٹ پہ ہوتا ہے, جب اللہ تعالیٰ اس کے لیے ایک بہت بڑی خیر رکھنا چاہتا ہے لیکن انسان اس خیر کے علاوہ کسی چھوٹی سی چیز کی ضد لگائے بیٹھتا ہے. جیسا کہ پیچھے بھی ایک ہم نے ٹپ لی تھی کہ بعض دفعہ اللہ تعالیٰ ہمیں پھولوں کا گلدستہ دینا چاہتا ہے اور ہم ایک چھوٹے سے پھول کی ضد لگا کے بیٹھے ہوتے ہیں کہ مجھے یہی چاہیے. تو زندگی میں آنے والی مشکلات ہمیں یہ بھی سکھاتی ہیں کہ تھوڑا نہیں بلکہ اللہ سے زیادہ مانگو. اب چلتے ہیں آج کی ٹپ جو پہلی ہم لیں گے. اچھے کاموں سے خوشی ملتی ہے. آپ دیکھیں گے کہ جتنے آپ اچھے کام کرتے جائیں گے اللہ تعالیٰ کی رحمت سے اتنے ہی زیادہ آپ کے لیے اور اچھے کام کرنے آسان سے آسان ہوتے جائیں گے. اور اگر آپ اس کو سمجھ گئے تو آپ کی زندگی کا نقشہ بدلے گا. جو لوگ بک کو فالو کرتے ہیں تو بک کے اعتبار سے جو میرے پاس بک ہے اس میں 235 پیج ہے. تھوڑا بہت 19-20 کا فرق ڈفرنٹ ایڈیشنز میں. اور آپ کو پتا کہ یہ کتاب 1 کروڑ سے زائد لوگوں تک پہنچی, یعنی اس کے اتنے نسخے بک چکے ہیں. تو لہٰذا تھوڑا بہت ویریشن ہو سکتا ہے لیکن کل والے سبق کے آگے ہی ہے. آئیے دیکھتے ہیں کہ اس میں کیا ہے. اچھے کاموں سے خوشی ملتی ہے. حاتم تائی کے دیوان کے آغاز میں اس کا ایک بہترین جملہ ہے اور وہ کیا ہے, اگر برائی کا چھوڑ دینا کافی ہو تو اسے چھوڑ دو. مفہوم یہ ہے کہ شر سے اجتناب اور خاموشی ہی برتنی چاہیے. آپ ان سے اعراض کریں, یہ جو تکلیف دے رہے ہیں اس پر نہ جائیں. ان دونوں جملوں میں دیکھیے یہی بات ہے کہ الجھے نہیں, جو بات آپ کی نہیں سمجھ پاتا پھر آپ اس سے الجھنا چھوڑ دیں. خیر سے محبت ایک ربانی عطیہ ہے, سچ لکھ لیں. پوچھیے آپ کو کہ آپ کو خیر, خیر کے کاموں, خیر کے راستوں سے محبت ہے تو گویا کہ آپ کو اللہ تعالیٰ کی طرف سے ایک تحفہ ملا ہے اور الفتاح العلیم کی بخشش اور مہربانی ہے. اللہ تعالیٰ کے یہ نام ہے الفتاح, اور الفتاح خیر کے دروازے کھول دیتا ہے, راستے کھول دیتا ہے, تو پھر انسان اس کی طرف چلتا ہے. اور آپ دیکھیے کہ العلیم علم والی ذات علم جب دیتی ہے اللہ کی قدرت سے, جب کسی کو علم مل جاتا ہے تو اللہ تعالیٰ پھر اس کے لیے راستے آسان کر دیتا ہے. ابن عباس رضی اللہ عنہما اللہ تعالیٰ کی نعمتیں بیان کرتے ہوئے فرماتے ہیں کہ 3 چیزوں میں نعمت ہے. کہیں بارش ہوتی ہے تو مجھے خوشی ہے, میں اللہ کی حمد کرتا ہوں اگرچہ میری وہاں نہ کوئی بکری ہے نہ اونٹ. سوچیے ذرا کتنا فہم تھا ابن عباس رضی اللہ عنہ کو. یعنی بارش ہوئی, بکری اپنی ہے کہ نہیں, اونٹ ہے نہیں, لیکن صرف اس لیے خوش ہوں کہ بارش ایک نعمت ہے. کسی انصاف پسند قاضی کے بارے میں سنتا ہوں تو اس کے لیے اللہ سے دعا کرتا ہوں, حالانکہ اس کے پاس میرا کوئی قضیہ نہیں ہوتا, یعنی میرا کوئی مقدمہ نہیں گیا ہوتا. مراد یہ ہے کہ میں اپنی ذات سے اوپر اٹھ کے صرف خیر کو دیکھ کر خوش ہوتا ہوں. کوئی بھی وہ خیر سے فائدہ اٹھائیں خوشی مجھے ہوتی ہے. اللہ تعالیٰ کی کتاب کی کسی آیت کا مفہوم کھلتا ہے تو میری خواہش ہوتی ہے کہ جو میں جانتا ہوں اور بھی جان لیں. یہ لوگوں کے ساتھ بھلائی چاہنا اور ان کے درمیان اچھائی پھیلانا ہے کہ سینہ ان کے لیے کھلا رہے اور مخلوق خدا کی پوری پوری خیر خواہی ہو. شاعر کہتا ہے, میرے اور میری زمین کے اوپر وہ بادل نہ برسیں جو سارے ملک کو سیراب نہ کرتے ہوں. اللہ ہمیں بھی اتنا ہی کھلے دل والا بنا دے. مطلب یہ ہے کہ میرے لیے ہی کیوں بادل برسیں, وہ تو سب کے لیے ہونے چاہیے. کہ میں انانیت پرست یعنی ایگوئسٹک اور ان میں سے نہیں جن کے بارے میں اللہ تعالیٰ نے فرمایا الذین یبخلون، وہ لوگ جو بخل کرتے ہیں اور لوگوں کو بخل کا حکم دیتے ہیں، اور اللہ نے جو فضل ان کو دیا ہے اسے چھپا لیتے ہیں. حاتم تائی کے اشعار پڑھیے، اس کی فیاضی اور دریا دلی اور مردانگی کی بنیاد اس کی بلند فکری ہے. کہتا ہے، اس عالم الغیب کی قسم جو مردہ اور بوسیدہ ہڈیوں کو بھی زندہ کرے گا، میں لذیذ کھانے بھی پیٹ بھر کر اس لیے نہیں کھاتا کہ کسی دن میں کم ظرف نہ کہلاؤں. تو کیا سیکھا ہم نے؟ اچھے کاموں سے خوشی ملتی ہے، اس پر اپنا دل جمائیے. آپ دیکھیے کہ ہم سب اپنے اوپر نظر کریں، کہیں ہم خود غرض تو نہیں؟ اچھائی کے نام پر بھی کہیں ہم خود غرض تو نہیں؟ آپ کہیں گے وہ کیا ہوتی ہے؟ ایک وہ اچھائی ہوتی ہے جو صرف آپ کو ملتی ہے، کوئی ایک نعمت، کوئی خوشی، کوئی کچھ، کوئی دین کا، کوئی علم کا، کوئی دنیا کا تحفہ صرف آپ کو ملتا ہے. اور ایک وہ ہے کہ جس میں آپ دوسروں سے شیئر بھی کرتے ہیں. ہر انسان اپنے آپ سے پوچھے کہ میں خیر کے ساتھ کیسا معاملہ رکھتا ہوں. پھر آپ دیکھیں کہ حاتم تائی کا کال ہم نے سنا کہ اگر برائی کا چھوڑ دینا کافی ہو تو اسے چھوڑ دو. اپنے لیے بھی یہی عمل رکھیے. ہم برائیوں کو سینے سے چپکائے رہتے ہیں، پھر مجبوریوں کے نام لیتے ہیں، پھر روتے ہیں، پھر کہتے ہیں حالات اچھے نہیں، پھر کیا کریں. اور یاد رکھیے کہ برائی تو ایک گندگی ہے. جب تک وہ گندگی آپ سے نہیں چھٹے گی، خیر یعنی نیکی اور خوبصورتی آپ کی زندگی میں نہیں آئے گی. پھر شر سے اجتناب اور خاموشی برتنی چاہیے. ہم تو کودنا چاہتے ہیں نا، کہیں شر ہو لوگ فوراً پہنچیں گے، مدد کے لیے نہیں، ویڈیو بنانے کے لیے، تصویریں کھینچنے کے لیے کہ ذرا دیکھیں کون کس کے ساتھ کیا کر رہا ہے، تاکہ ہم اس ویڈیو کو وائرل کر کے نمبر لے لیں. حالانکہ شر سے بچنا ہی چاہیے. پھر آپ دیکھیے کہ اللہ تعالیٰ کی یہ جو بات ہے کہ آپ ان سے اعراض کریں اور جو تکلیفیں یہ دے رہے ہیں آپ اس پر نہ چاہیے. اس میں ایک میرے آپ کے لیے بہت بڑا سبق ہے کہ اپنی ذات کو دوسروں کی باتوں سے اوپر اٹھائیے. آپ حق پر ہیں، حق راستے پہ ہیں، حق آپ کی ذات سے پھیل رہا ہے، آپ حق کے نمائندے ہیں. بس لوگوں کے ساتھ اسمائل، کبھی خاموشی، کبھی ایک ہلکی سی بات ہی کافی ہوتی ہے. پھر یہ سب کچھ سن کر ہم سے کیا مطلوب ہے؟ اچھے کاموں کے کرنے کی مستقل کوشش کریں. اینڈ لیس کام ہے، یہ زندگی کے آخری سانس تک ہوگا، اور ہمارے بعد پھر ہمارے پچھلے لوگ بھی یہی کام کریں گے. زندگی میں اس کی خواہش رکھنی ہے. پھر خیر سے محبت اللہ کا عطیہ ہے. میرا تو دل کرے اس جملے کو اپنا سلوگن بنا لوں کہ آپ کے پاس اللہ کا عطیہ ہے اگر آپ کو خیر سے محبت ہے. اور جو اللہ نے دیا ہے اس کو اللہ کے بندوں میں لگا دیں. اصل خیر کا سورس بھی یہی ہے. پھر آپ دیکھیں کہ اس حصے میں ہم نے ابن عباس رضی اللہ عنہ کی جو باتیں پڑھی، واقعی گولڈن ورڈز ہیں. آپ اس کو اقوال زرین کہہ سکتے ہیں کہ سونے کے پانی سے لکھی جانی والی باتیں. کیسے وہ دوسروں کو بارش سے فائدہ اٹھاتا دیکھ کر خوشی محسوس کر رہے ہیں، دوسروں کو انصاف کرتا دیکھ کر خوش ہو رہے ہیں. اللہ کی آیت سمجھ کسی اور کو آتی ہے، خوشی ان کو ہوتی ہے. یہ ظرف چاہیے ہوتا ہے خیر کے راستوں میں نکلنے کے لیے. اس کے برعکس آپ کہتے ہیں ہائے نی بارش نہ ہو، کیونکہ مجھے بارش نہیں چاہیے، مجھے بارش نہیں پسند. کیا عموماً ہم لوگوں کو بھی پرکھنے کے لیے ایک ہی معیار نہیں رکھتے؟ فلاں بہت اچھا ہے کیونکہ میرا بہت خیال رکھتا ہے، فلاں بہت اچھا ہے کیونکہ وہ مجھ سے بہت اچھا ہے. تو ان سب چیزوں سے اوپر اٹھیے اور آپ اپنے کوئی غم سوچیے. اس وقت بھی اگر آپ میں سے کوئی دکھی ہے، کوئی پریشان ہے، کسی کو کوئی دھڑکا لگا ہوا ہے، آپ آج کی اس ٹپ کو سامنے رکھیں اور سوچیے ذرا کیا علاج کر سکتی ہوں، کیسے، کس طرح سے. کوئی اچھی بات سوچ لیجئے. بارش ہوئی، آپ کو اچھی نہیں لگی تو کہہ دیجئے کہ زمین سبز ہو گئی. کئی لوگوں کے گھر پنکھا بھی نہیں ہوگا، اگر ان کو اس بارش کی ہوا سے خیر مل گئی تو ان کو فائدہ ہوا. تو اپنے دائرے سے باہر نکلیے، خوشیوں کو دوسروں کی نظروں سے دیکھیں گے تو فائدہ ہوگا. پھر آپ دیکھیے کہ اچھے کاموں کے اثرات کیا ہوتے ہیں. اب سوال جو ہے کہ جی خیر سے محبت کریں تو کچھ فائدہ ہوگا، تو لکھیے. پہلی بات ہے کہ دلی سکون ملتا ہے اور چین ملے گا. جیسے دلوں کو سکون اللہ کی یاد سے ملتا ہے نا، اسی طرح سے یاد رکھیے کہ اچھا کام کریں، کچھ اور ملے نہ ملے دل کو سکون ضرور ملے گا. پھر اسی طرح پرسکون نیند آتی ہے اور زندگی متحرک رہتی ہے، یعنی زندگی سے سستیاں دور ہو جاتی ہیں. انسان اپنی نیند اچھی سی بھر لیتا ہے تو اگلے دن سے سستی نکلتی ہے، اور انسان کے اندر ایک عجیب سی خوبصورتی اور کام کرنے کا جذبہ اور شوق ہوتا ہے. کبھی بھی کسی کو دن میں کسل مند دیکھیے، ڈھیلا ڈھالا دیکھیے، تو مان لیجئے یا تو رات کو سویا نہیں और या फिर सुबह आधा दिन सोता रहे और जोहर से पहले या उसके करीब ही उठाए, और अगर कोई छुट्टी का दिन चल रहा हो तो फिर हो सकता है कि आधा दिन गुजार के उठे। तो अपना लाइफस्टाइल सही करने की ज़रूरत है। जब तक सोना जागना सुन्नत के मुताबिक ना हो, वजालना नौमकुम सुबह था और वजालना लैला लिबासा वजालना नहारा माशा। ये सूरज चांद सितारे आपके मेरे उस्ताद हैं, इनकी खुशी और इनकी नफा मंदी से कोई इनकार नहीं कर सकता। आप मैं भी इसी तरह हो जाएंगे अगर हम भी इसी तरह से अल्लाह के दिए हुए कामों को करने लग जाएंगे। फिर अल्लाह की मोहब्बत और जन्नत के वादे मिलते हैं अच्छे काम करने से। हमारे वालिद कहा करते थे कि काम बंदा अपने लिए अच्छा करता है और तारीफें उसकी दुनिया करती है, यानी काम अपने लिए और शोभा जग की। आज भी देख लीजिए, किसी के बच्चे अच्छे हो ना तो हर एक कहेगा फलां के बच्चों को देखा हाय फलां के बच्चे कितने अच्छे हैं, हालांकि वो बच्चे उसको क्या दे रहे हैं, कुछ भी नहीं। माँ बाप को फायदा दे रहे होंगे या खुद फायदा लेंगे, लेकिन लोग उनकी तारीफें करते हैं, फलां कितना अच्छा है, अपनी माँ का कितना ख्याल रखता है, फलां कितना अच्छा है, अपनी बीवी का कितना ख्याल रखता है। और इस तरह की कैफियत, ये सारी बातें जो हैं, इंसान के दिल को भी सुकून देती हैं और खुशी मिलती हैं। और सबसे बड़ा फायदा लिखिए अच्छे कामों का, कि रूहानी खुशी और मसरत मिलती है। आज लोग इसको पाने के लिए क्या कुछ नहीं करते। मेरा ले चांद पे जाना मुमकिन हो तो खुशी पाने के लिए वहां भी चले जाएं, लेकिन वो चांद पे जाके भी पुरसकून नहीं होंगे जो अच्छे काम नहीं कर रहे। तो बात यह है कि दर्द दिल के वास्ते पैदा किया इंसान को, वरना तात के लिए कुछ कम न थे करो बिया। यानी अगर सिर्फ अल्लाह ताला ने तस्बीहात ही करवानी होती, तस्बीह और तकद्दुस की कुछ कलेमात होते तो फरिश्ते काफी थे, तो आपके मेरे दिल में दूसरों का दर्द होना चाहिए। इब्ने मसूद रजी अल्लाह ताला अन्हु से रिवायत इब्ने माजा में 4223। अब कहते हैं कि एक शख्स ने अल्लाह के नबी से कहा, जब मैं कोई अच्छा काम करूं तो कैसे समझूं कि मैंने अच्छा काम किया, और जब बुरा करूं तो कैसे जानूं। हमारे भी जहनों में कभी कभी सवाल आता है कि कैसे पता चले कि मैं अच्छे काम कर रही हूँ कि बुरे। तो आपने फरमाया, जब तुम अपने पड़ोसियों को कहते हुए सुनो कि तुमने अच्छा काम किया है तो समझ लो कि तुमने अच्छा काम किया है, और जब तुम्हारे पड़ोसी कहें कि तुमने बुरा काम किया है तो समझ लो कि तुमने बुरा काम किया है। अल्लाह अकबर। इसको कहते हैं आवाज़ खल्क नकारे खुदा। आप देखिए कि इंसान चाहता नहीं है कि उसकी अच्छाई की बात करें कोई, और कोई भी नहीं चाहता कि वो बुरा काम करे और लोग उसको बुरा कहें, लेकिन हकीकत ये है कि अल्लाह दिलों में मोहब्बत डाल देता है अच्छे काम करने वालों की, और दिलों से मोहब्बत उठा लेता है बुरे काम करने वालों की। अल्लाह के नबी के दौर में भी ऐसा हुआ था कि एक औरत का जनाजा गया तो कुछ लोगों ने उसकी तारीफ की कि बहुत सखी थी, चाहे पनीर के टुकड़ों से ही किसी की खिदमत कर देती थी तो करती थी। और एक और औरत का जब किसी मौके पर गुजरा जनाजा तो कहा कि बहुत जुबान की तेज थी, दूसरों को तकलीफ देती थी। तो उस पे अल्लाह के नबी ने दोनों औरतों पे कहा था वजबत वजबत, उस पे भी वाजिब हो गया और इस पे भी वाजिब हो गया। तो हमेशा लोगों की बातों में भी खुद को देखा करें, इसमें मुबालगा भी नहीं करना चाहिए। एक मेयार है मेरे पास भी, लोग कहते तारीफें बड़ी करते हैं लोग फलां की बड़ी तारीफें हैं, या फलां को बड़ा बुरा कहते हैं, जैसे सियासतदानों को लोग बुरा कहते हैं मिसाल है, या किसी मजहबी लीडर या रहनुमा की बड़ी तारीफ होती है। एक मेयार लिख ले जाए, तारीफें करने वाले कौन है। बुरे लोग किसी आलिम की भी तारीफें कर रहे हैं ना तो वो आलिम अच्छा नहीं होगा, पूछें क्यों। वो उनकी मर्जी के मसले, फतवे, उनकी सहूलतों की बातें, और उनको सब चीज़ों में लेगा। और अगर किसी बुरे इंसान की बुराई कह लीजिए, कोई अच्छा बंदा भी कर रहा है तो वो अच्छा ही होगा, क्यों, फर्क आप समझ चुके हैं। तो तारीफें करने वाले कौन है ये लिख लीजिए। हम अमूमन हेड काउंट करते हैं, और आज का तो दौर ही काउंटिंग का, इतने सब्सक्राइबर्स, इतने क्लिक्स, इतने फॉलोअर्स, इतने फुलां फुलां फुलां, आपको क्या पता। और ये असल में कह लीजिए कि मेजॉरिटी इज अथॉरिटी ही की एक बदली हुई शक्ल है। तो क्या सीखा हमने इसमें, कि हमने लोगों की बातों से बेनियाज रहना है, लेकिन खुद को परखने के लिए ये देखना है कि अगर अच्छे लोग मेरी तारीफ कर रहे हैं तो अल्हम्दुलिल्लाह, फिर ये अल्लाह की तरफ से मेरे अच्छा होने की दलील है, और अगर बुरे लोग मेरी तारीफ कर रहे हैं तो फिर दाल में कोई गड़बड़ है। अल्लाह ताला आसानी करे। नेक्स्ट टिप पे चलेंगे। इल्म राबर दिल जनी यारे बूत, नहीं समझ आएगा आपको, फारसी का मुहावरा है, आइए जरा पढ़ें तो फिर आप ज्यादा समझ जाएंगे। मुराद है कि वो इल्म जिसे अल्लाह की मार्फत मिले, इल्म रा बर दिल जनी यारे बूत। अगर इल्म अल्लाह की मार्फत सिखाए तो क्या कहने, अहले इल्म और ईमान वाले बोले तुम अल्लाह की किताब के मुताबिक क्यामत तक ठहरोगे। एक इल्म ईमानी होता है और एक काफिराना, जैसा कि फरमाया वो दुनिया की जिंदगी के जाहिर को जानते हैं और आखरत से गाफिल हैं, और फरमाया बल्कि आखरत के बारे में इनका इल्म महज अटकल है, बल्कि ये इसके बारे में शक में मुबतला हैं, बल्कि अंधे हैं, और फरमाया बस यही इनका मबलग इल्म है, यानी इल्म लेने के बाद जो इनको एंड पे चाहिए वो दुनिया ही चाहिए। और फरमाया इनको इसका किस्सा तो सुनाइए जिसे हमने अपनी आयात दी लेकिन वो पस्ती की तरफ मायल हुआ, अपनी ख्वाहिशात की पैरवी की, तो इसकी मिसाल कुत्ते की सी है, इसे फिटकारो तो जुबान निकाल देगा, छोड़ो तब भी जुबान निकाल देगा। ये इन लोगों की मिसाल है जिन्होंने हमारी आयात छुटलाई, अब इनकी बातें लोगों को बता दीजिए ताकि ये कुछ गौर व फिक्र से काम लें। सूरत अल अराफ में ये मिसाल जो दी गई है ये बहुत मानी खेज है। इल्म के बबाल से अल्लाह ताला आपको मुझे बचा के रखे। यहूद और इनके इल्म के बारे में फरमाया गया इनकी मिसाल गधे की सी है जिस पर किताबें लदी हों, सूरत जुमा की आयत। चार पाए बरो किताबे चंद, ये इल्म तो है लेकिन हिदायत देने वाला नहीं, दलील है जिससे तशफी नहीं हो सकती, हुज्जत है लेकिन हुज्जत कातिया नहीं, नकल है लेकिन सच्ची नहीं, कलाम तो है लेकिन इसमें हकीकत नहीं, बल्कि इनहराफ की तरफ पहुंचाने और जलालत की रहनुमाई करने वाली दलील है। तब इस इल्म वालों को हकीकी मुसर्रत कहाँ मिलेगी जो इसे अपने पैरों तले रोंद रहे हैं, उन्होंने तो हिदायत पर अंधेपन को तरजीह दी। ये कहते हैं हमारे दिल बंद हैं, नहीं बल्कि अल्लाह ने इनके कुफर की वजह से इन पर ठप्पा लगा दिया है। वाशिंगटन में कांग्रेस की लाइब्रेरी में हर फन, हर कौम, हर नस्ल और हर तहजीब से मुतल्लिक लाखों किताबें जमा हैं, लेकिन जिस कौम के पास इतनी अजीम लाइब्रेरी है वो अल्लाह की मुनकर है। ये भी बात है बहुत ही समझने वाली, वो महज महसूस व मुशाहिद दुनिया को देखती है, इसके बाद न समा न बसर न अकल और न दिल, जैसा कि फरमाया हमने इन्हें कान आंख और दिल दे दिए लेकिन इनके कानों आंखों और दिलों ने इनको कोई फायदा न दिया। बागीचा हरा भरा हो लेकिन बकरी बीमार हो कैसे खाएगी उस सब्जे को, खजूरें खूब पैदा हो लेकिन अगर अहले मरूक का सब बुखल पैदा हो जाए यानी दूसरों को नहीं देगा अपनी खजूरें, पानी ठंडा हो लेकिन मुंह ही कड़वा हो तो क्या फायदा होगा। फरमाया हमने इनको कितनी ही निशानियां दिखाई, इनके पास इनके रब की जो भी निशानी आती है बस उससे एराज ही करते हैं, तो क्या सीखा कि इल्म बराए इल्म नहीं लेना। हकीकत यह कि आज इल्म के मामले में भी हम पूरी तरह से नहीं समझते। असल में ये मौलाना रूमी के अशार हैं, थोड़ा सा इसका तर्जमा देखिएगा। इल्म रा बर्तन जनी मारे बूत, इल्म रा बर दिल जनी यारे बूत। इल्म को अगर बदन पर लगाया जाए तो ये सांप बन जाता, लेकिन इल्म को अगर दिल से जोड़ा जाए तो ये दोस्त बन जाता। क्या मतलब समझे आप इससे? आज हम बदन पे इल्म को लगाने की कोशिश करते हैं हालांकि इसको दिल पे लगाने की जरूरत है। आप देखिए कि दिल जिस्म का वो हिस्सा है कि जिसमें तफक्को भी है, जिसमें गौर व फिक्र का मादा भी है। हम इल्म को अपनी जिंदगी के अंदर एक जाहरी लुबादा समझते हैं, जैसे सूरत अल अराफ की मिसाल से हमने समझा अखलदा इलल अर्दी। फिर आप देखिए कि जो इल्म अल्लाह की मार्फत सिखाए वो ईमानी इल्म है। खुद इस वक्त भी पूछिए, खुद से पूछिए कि डोंट बी सैड के अंदर भी अल्लाह की मार्फत हो रही है? अल्हम्दुलिल्लाह हो रही है। ईमान मिल रहा है? मिल रहा है। क्या अल्लाह की कुर्बत का जरिया बन रहा है ये इल्म? और इल्म जो सही गलत की फुरकान दे, इल्म जो जीने का ढंग सिखाए, तो ऐसा इल्म ही फायदा मंद होता है। इसके बरक्स अगर आप देखिए कि कुफर से भरा हुआ इल्म, वो इल्म जो रब से दूर करे, काफिराना इल्म है। इल्म जो खुद पसंद बना दे, इल्म जो अल्लाह की तख्लीक का मजाक उड़वाए, और इल्म जो इंसान के जज्बात को ख़त्म कर दे। अपने ऊपर लेकर सोचिए कि आज हमारे बच्चे दिन के कई घंटे किस इल्म को पाने की तलब में। दुनिया की तालीम तो लेनी है, इसमें तो कोई शक नहीं, लेकिन अगर देने वाले उस्ताद अल्लाह से जुड़े हुए नहीं, वो तो अल्लाह को मानते भी नहीं। और अगर कोई अल्लाह के कई पार्टनर्स बनाकर बैठे हैं तो हमारे बच्चों को वो क्या पढ़ाएंगे। वो कहते हैं ना कि अगर खुशू के साथ ना काम किया जाए तो बाज़ दफ़ा जो खैर है वो भी इंसान के लिए शर बन जाता है। तो हमारे लिए इस बात में जो अमल की बात है वो क्या है कि हमने इल्म को अपने दिल में उतारना, इल्म हमारे दिल को पिघलाए, दिल को गर्म करे। और अगर हम इसके साथ अपने आप को लेकर चलते हैं तो आप देखिएगा कि इल्म गलाता है बंदे को। सबसे पहले तो अल्लाह की तरफ से ये रहमत मिल जाती है, कब कहाँ क्या करना, क्या मेरे हक में बेहतर है, क्या कम बेहतर है, क्या ज्यादा बेहतर है। यानी इल्म तो बंदे को बहुत बड़ा फुरकान दे देता है। वो सिर्फ इस सोच के साथ ही इल्म लेता देता नहीं है कि मुझे इल्म को ही लेना है और बस यही मेरा काम है, बल्कि वो ये सोचता है कि मेरे लिए फायदा के। वो सदका देते वक्त ये नहीं सोचता कि चलो ज़कात के पैसे जल्दी से दे दिला के ख़त्म करूं। वो सोचता है कि ये किस जगह डालूं, किस जगह दूं कि इससे मुझे ज़्यादा से ज़्यादा खैर मिले। और इसी तरह से हमने अपने अपने इल्म को देखना है, क्या मैं इल्म की वजह से खुद पसंद तो नहीं बनती जा रही, क्या मुझे वाकई इस इल्म से अल्लाह की मार्फत उसका कुर्ब मिलता है। और एक जुमले में जवाब है आपके मेरे पास, कौन सा इल्म मेरे लिए ज़रूरी है जिसके बाद मैं दिन ब दिन अल्लाह के करीब हो जाऊं, अल्लाह की कुर्बत मिल जाए, हक और बातिल का फुरकान मिल जाए और मुझे जीने का ढंग आ जाए। अगर ये आ गया अल्हम्दुलिल्लाह, नेक्स्ट। क्यों? कि जब आप एक इल्म का जाहरी लुबादा लेते हैं ना तो उसकी वजह से आपको हकीकत ये है कि बस दफा अपनी जात को और भड़काने और अपनी जात को खूबसूरत बनाने के लिए भी इल्म चाहिए होता है। फिर आप देखिए कि अगली चीज जो इसमें है कि अल्लाह के नजदीक बे इल्म की क्या हैसियत है, तो तीन आयतें नोट कीजिए कुरान पाक की, सूरत नमल 66। बल्कि आखरत के बारे में इनका इल्म खत्म हो चुका है, बल्कि दार का इल्म फिल आखिरा, बल्कि ये इसकी तरफ से शक में है, बल्कि ये इससे अंधे हैं। यानी आज आप देख लीजिए कि जितना ज्यादा दुनियावी इल्म आम होता है आखिरत उतनी पीछे डलती है। आम बात है, कुछ एक्सेप्शनल केसेस हो सकते हैं। दूसरा मुकाम है सूरत आराफ 64, और जिन लोगों ने हमारी आयतों को झुटलाया था इनको हमने गर्क कर दिया, बेशक वो लोग अंधे हो रहे थे। तो वो इल्म जिसको पाने के बावजूद अल्लाह को झुटलाना या अल्लाह के हुक्म को झुटलाना ना छोड़े इंसान, वो भी बबाल है। और तीसरा मुकाम है सूरत हज आयत नंबर 8, बस लोग अल्लाह ताला के बारे में बगैर इल्म के और बगैर हिदायत के और बगैर रोशन किताब के झगड़ते हैं। अब आप मैं देख लीजिए, बगैर इल्म के बहसे तो नहीं करती। क्या मेरी जिंदगी में हिदायत इतनी कीमती चीज है कि मैं हिदायत की तलब में रहूं और बहस मुबासे से अपने आप को दूर रखूं? फिर आप देखिए कि इसमें एक हदीस है सही बुखारी की, अब्दुल्ला बिन अमर बिन अलास से रिवायत है कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सुना, आप फरमाते थे कि अल्लाह इल्म को इस तरह नहीं उठा लेगा, इसको बंदों से छीन ले, बल्कि वो पुख्ता कार यानी उलमा को मौत देकर इल्म को उठाएगा। हत्ता कि जब कोई आलिम बाकी नहीं रहेगा तो लोग जाहिलों को सरदार बना लेंगे, इनसे सवालात किए जाएंगे और वो बगैर इल्म के जवाब देंगे, इसलिए खुद भी गुमराह होंगे और लोगों को भी गुमराह करेंगे। अब देखिए कि ये हालिया जो भी वबा फैली, अल्लाह को पता है इसकी क्या हकीकत है। बहुत बड़े बड़े इल्म वाले दुनिया से चले गए तो किसी एक और आलिम ने उनकी डेथ के ऊपर एक खिताब किया था, कैसा लगता है कि अच्छे लोग और इल्म वाले और अल्लाह की मार्फत देने वाले लोग एक एक करके दुनिया से उठाए जा रहे हैं। तो फिर हम सब अपने ऊपर इस बात को लेते हैं। खुलासा क्या निकला इस सारी बात का? कि इल्म बराए इल्म नहीं, इल्म जिस्म की राहत के लिए नहीं लेना, तमगों के लिए नहीं लेना, टाइटल्स के लिए नहीं लेना, सिर्फ इल्म का एक पहाड़ बनने और इल्म को देखा देखी नहीं लेना। इल्म लेना है इसलिए कि हमारा दिल बदल जाए, और दिल बदल गए तो अब दूसरों के दिल बदलने की तड़प रखनी है। दूसरों के बर्तन चमकाते जाएं, आपका अपना भी बर्तन चमकता जाता है। ये फितरत का असूल है।